ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ آپ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیریت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے غزہ میں بجلی کی سپلائی مکمل طور پر منقطع اور ایک انسانی المیہ باپا ہونے کا خطرہ۔ اس موضوع پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ جی ناظرین، آپ نے یقیناً خبروں میں سنا ہوگا کہ غزہ، جس کا گزشتہ 4-5 برسوں سے سخت محاصرہ ہے اور جسے ایک کھلے قید خانے میں تبدیل کر دیا گیا ہے، اور اس قید خانے پر 2009 کے اوائل میں شدید بمباری بھی ہوئی تھی، 22,000 جارحیت کا ارتکاب بھی کیا گیا تھا اسرائیل کی طرف سے، اس کے عوام کو ان دنوں انتہائی سخت اور مشکل حالات کا سامنا ہے۔ داستان اور روداد غم اور مصیبت کچھ یوں ہے کہ غزہ کے علاقے میں واحد بجلی گھر جو ان دنوں کام کر رہا تھا وہ بھی اب بند ہو چکا ہے، اور بجلی کی سپلائی منقطع ہو چکی ہے، اور یوں پورا علاقہ تاریکی میں ڈوب چکا ہے۔ ظاہر ہے کہ بجلی آج کے دور میں پانی اور ہوا کی طرح انسانی ضروریات کا لازمہ بن چکی ہے، اور اسپتالوں سے لے کر گھروں اور گھروں سے لے کر صنعتی اداروں، الغرض تمام چیزوں میں بجلی کی ضرورت ہوتی ہے۔ اور جیسا کہ اطلاعات آ رہی ہیں کہ اسپتالوں میں مریض بجلی نہ ہونے کی وجہ سے یہ کے بعد دیگرے دم توڑ رہے ہیں، اور 1-7 ماہ کا بچہ جو وینٹیلیٹر کے ذریعے مصنوعی سانس لے رہا تھا، بجلی جلے جانے سے یہ مشین بند ہو گئی اور اس نے دم توڑ دیا ماں کی آغوش میں۔ ظاہر ہے یہ سارے مصیبت اور آلام غزہ اور فلسطین کے مسلمانوں کے لیے صرف اس لیے ہیں کہ وہ اسرائیل اور غاصب صیونی حکومت کی توسیع پسندی کے مقابلے میں گھٹنے ٹیکنے کے لیے مجبور نہیں ہو پا رہے ہیں، یا انہیں مجبور نہیں کیا جا سکا ہے، اور وہ مسلسل استقامت اور پائمردی کا مظاہرہ کر رہے ہیں۔ لیکن فلسطینی عوام کے عزم اور حوصلے بلند ہیں، لیکن اس درمیان جو چیز بہت سے سوالات کو جنم دیتی ہے وہ یہ کہ آخر اسرائیل اور اس کے آقاؤں کے ذریعے غزہ کا گزشتہ 4-5 برس سے جاری سخت محاصرہ کیے جانے کے باوجود وہ عرب حکومتیں جو شام میں نام نہاد اپنے طور پر انسانی حقوق کا دم بھر کے وہاں بشار اسد کی حکومت کو گرانے میں لگی ہوئی ہیں، اور یہ کہتی ہیں کہ چونکہ بشار اسد کی حکومت شام میں انسانی حقوق کے خلاف ورزی کر رہی ہے، لہذا بشار اسد کی حکومت نہیں رہنی چاہیے، ان لوگوں کو غزہ میں اور فلسطین میں صیونی حکومت کے ہاتھوں کھلی پیمانے پر، آشکارا طور پر، وسیع پیمانے پر انسانی حقوق کی خلاف ورزی اور ایک پوری قوم کی نسلی صفائی یا نسل کشی نظر نہیں آ رہی ہے؟ کیا فلسطین اور غزہ کے عوام مسلمان نہیں ہیں، عرب نہیں ہیں، یا حتیٰ انسان نہیں ہیں؟ وہ یورپی ممالک کے نام نہاد انسانی حقوق کے ادارے جو انسانی حقوق تو انسانی حقوق، اگر کہیں جانور کو بھی مار دیا جاتا ہے یا بے دردی سے مر جاتا ہے تو اس پر واویلا مچا دیتے ہیں، گزشتہ 5-6 برس سے غزہ میں جو کچھ ہو رہا ہے ہم 60 سال کی داستان نہیں بتا رہے ہیں، صرف محاصرے کی ہم بات کر رہے ہیں کہ کیا وہاں پر جو ایک کھلے قید خانے میں اس پورے علاقے کو تبدیل کر دیا گیا ہے، ان لوگوں کو یہ لوگ انسان نظر نہیں آ رہے ہیں، یا کم از کم کسی حد تک کسی بھی عنوان سے ایک زبانی ہمدردی کا جملہ کہنے کے لیے کیا یہ لوگ مستحق نہیں ہیں؟ چلتے ہیں اسلام آباد اسٹوڈیو، جہاں پر اس وقت موجود ہیں ممتاز دانشور اور سیاسی امور کے ماہر جناب عمر ریاض عباسی صاحب۔ عباسی صاحب السلام علیکم۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
عباسی صاحب، یقیناً دل خون کے آنسو روئے گا آپ بھی اگر جب داستان غم سنیں گے، اور مصیبت کا جو پہاڑ توڑا جا رہا ہے، وزارت توانائی نے غزہ میں جو حماس کی زیر انتظام حکومت، اس کے وزیر توانائی نے کہا کہ ایک بجلی گھر جو کام کر رہا تھا اگرچہ کئی بجلی گھر تھے لیکن چونکہ ایندھن کی عدم فراہمی کی وجہ سے ایک ایک کر کے سارے بجلی گھر بند ہو گئے تھے، صرف ایک بجلی گھر رہ گیا تھا جس کی وجہ سے تمام تر لوڈ شیڈنگ کے باوجود کسی حد تک بجلی آتی تھی، اب اس میں بھی ایندھن ختم ہو چکا ہے اور ایندھن کی سپلائی نہ تو مصر سے ہو سکتی ہے، نہ اردن سے ہو سکتی ہے اور نہ کسی اور راستے سے، اس لیے کہ ہر طرف سے غزہ کا محاصرہ ہے، اسے ایک قید خانے میں تبدیل کر دیا گیا، پورا علاقہ تاریکی میں ڈوب چکا ہے، اسپتال میں مریض سسکیاں لے رہے ہیں، کیا کہیں گے آپ؟
بسم اللہ الرحمن الرحیم، سب سے پہلے تو دیکھیں بڑی امپورٹنٹ بات کی آپ نے اور جس انداز سے آپ نے تمہید باندھی ہے بات بڑی حد تک واضح ہو جاتی ہے کہ غزہ ایک ایسا بدقسمت علاقہ ہے، ایک ایسی سٹرپ ہے کہ جو چاروں طرف سے سراؤنڈڈ ہے بائی دا باربیرک اسرائیلی ٹروپس اور ان کے جو ٹیریٹریز ہیں ان کی طرف سے۔ آپ کو یاد ہوگا کہ جب 2009 میں بمباری ہوئی تھی 22 دن، تو اس وقت بھی یہ سارے تجزیہ نگار، یہ عرب ممالک، یہ عرب لیگ، یہ اس وقت بھی خاموش تھے اور ان کی حکومتیں جو کہ پپٹس ہیں امریکہ کی اور اسرائیل کی۔ یہ حیران کن بات ہے کہ جب 4 سے 6 سال کے معصوم بچوں کو انہوں نے کلسٹر بموں کا نشانہ بنایا اور ان کی لاشیں بھی جل گئیں، ان کے اعضاء بھی مسلے گئے، کچلے گئے، تو جب معصوم بچوں کی لاشیں نہیں پہچانی جا رہی تھیں، اس وقت عرب لیگ نے کوئی اس طرح کا ہنگامی اجلاس نہیں بلایا، اور آپ کی OIC تو ویسے ہی ایک مردہ گھوڑے کی علامت ہے جس کے اندر کوئی روح نہیں ہے، تو وہ چلتی پھرتی لاش ہے عرب لیگ اور OIC مردہ گھوڑا، یہ لوگ کیا بولیں گے؟ اس وقت بھی بچوں کو مارا گیا، پوری دنیا خاموش رہی۔ اب اس کے بعد جو فریڈم فلوٹیلا کو اگر آپ دیکھیں، جس میں کچھ پاکستانی جرنلسٹ بھی تھے، طلعت حسین یہاں سے گئے تھے، ایک دو دوست اور تھے، تو اسرائیلیوں نے اس کو بھی نشانہ بنایا، جس میں کچھ ترکش لوگ بھی مارے گئے تھے، پھر ترکی نے ایک سٹینڈ لیا تھا اور سفارتی تعلقات منقطع کیے تھے اسرائیل کے خلاف، وہ ایک بہت بڑا سٹیپ تھا، پھر ایران نے اس کی جو ہے وہ مذمت کی تھی، اور عالمی سطح پر میرے خیال میں ڈپلومیٹک وے میں جس طرح ایران لے کے چل رہا ہے غزہ کو، پیلسٹائن کو، تو اس میں سیریا، ایران، ترکی اور لبنان، ان چار کے سوا میرے خیال میں مجھے کہیں سے اور کوئی صدا نہیں بلند ہوتی نظر آتی جو غزہ کے ان معصوم لوگوں کو جو ہے ان کے حقوق دلا سکے۔ ابھی جو ریسنٹلی آپ نے بات کی ہے کہ ایک قید خانے میں بدل دیا ہے، دیکھیں اسرائیل کا جو مائنڈ سیٹ ہے ہسٹورک بیک گراؤنڈ میں، میں نے اس پہ سٹڈی کی ہے بہت ڈیپتھ میں، اور کل میرا ایک آرٹیکل تھا دا لاسٹ ڈراٹ آف بلڈ، جس بچے کی آپ بات کر رہے ہیں وینٹیلیٹر پہ ہے، اس پہ میں نے کل آرٹیکل لکھا تھا کہ خون کا آخری قطرہ وہ کیسے نکلا، تو وہ میرا ایک ایشو تھا، کل میں اس پہ لکھ چکا ہوں، میں نے انٹرنیٹ پہ اس کی رپورٹس دیکھی تھی کہ وہ بچہ وینٹیلیٹر پہ تھا، لائٹ چلی گئی، اس کی ڈیتھ ہو گئی، تو وہاں سے میں نے اس کو سمبولائز کیا تھا کہ کس طرح ایک معصوم بچہ کہ جو ابھی مطلب اس کی شعور کی کیفیت بھی ڈیولپ نہیں ہوئی، وہ عالم شعور میں نہیں آیا، تو اس پر بھی اتنا بڑا ظلم، اور ایک ایسی جان کے جسے جینے کا حق ہے اس کو بھی اسرائیلیوں نے اس سے چھین لیا، اس سے بڑی دہشت گردی پوری دنیا میں مثال نہیں مل سکتی، بارود اور باقی اسلحہ تو پیچھے رہ جاتا ہے۔ اب جو انہوں نے اس کو آئسولیشن میں لے گئے، اس پہ آج میں نے بہت سٹوریز پڑھی ہیں، کمپلیٹ بلیک آؤٹ ان غزہ، اس پہ آج پاکستان کے اندر بہت لکھا گیا، اور میں سیلیوٹ کرتا ہوں پاکستانی نیوز پیپرز کو اور آپ کے ایرانین میڈیا کو جنہوں نے اس کو بلیک آؤٹ کو جو ہے وہ لے کے آئے ہیں۔ بلیک آؤٹ کا مطلب ہے آئسولیشن آف پیپل آف غزہ، کہ غزہ کے لوگوں کو مکمل آئسولیٹ کر دیا جائے، آئسولیٹ مینس تنہا کر دیا جائے، اور انہیں اس قید خانے میں مطلب سراؤنڈڈ کر دیا جائے کہ جہاں پہ نہ کوئی غذا ہو، پانی ہو، ہوا ہو، روشنی ہو، یعنی اسرائیلی جو ہیں وہ اب فلسطینیوں کے ذہنوں سے کھیلنے شروع ہو گئے ہیں، اور یہ جو مینٹل ٹارچر ہوتا ہے آپ کو پتا ہے یہ بہت برا ہوتا ہے، ایک انسان کی ڈیتھ ہو گئی، موت ہو گئی، الگ بات ہے، لیکن وہ بچے جو ہاسپٹلائز ہیں ان کا کیا بنے گا؟ وہ لوگ جن کا گزر بسر ہی اسی روشنی کے مطلب معاملات سے ہوتا ہے، انرجی کرائسس وہاں پہ ڈیولپ ہوگا، لوگوں کے گھروں کی کیا کیفیت ہوگی، اور وہاں پورے کے پورے علاقے کے اندر جب ایندھن کی فراہمی نہیں ہے، انرجی کرائسس ہے، تو وہاں تو میرے خیال میں زندگی سسک سسک کے مر رہی ہوگی، اور میں یوں کہوں گا کہ وہ تڑپتے لاشیں ہیں، بے گورو کفن لاشیں اور زندہ لاشیں بیچاری پھر رہی ہیں غزہ کے اندر، تو اس پہ نہ OIC سٹیپ لے رہی ہے، نہ عرب لیگ لے رہی ہے، اس کی ریزن بیہائنڈ دیٹ کہ ان کے اپنے پپٹس بیٹھے ہوئے اور انہوں نے اپنی گارمنٹس کو سیکیور کرنا ہے۔ اب دیکھیں سیریا کے اوپر آپ نے خود کہا کہ اتنا ڈنڈورا پیٹا جا رہا ہے، सीरिया में जितना टेररिज्म हुआ है, जो दहशतगर्द वहां पे जिनके खिलाफ बशार अल असद जो है वो एक कार्रवाई कर रहे हैं, पूरी दुनिया के एनालिस्ट जानते हैं कि सीरिया में गवर्नमेंट के खिलाफ जो आले सऊद के टेररिस्ट हैं वो जो है वो कार्रवाइयां कर रहे हैं। अब उस दहशतगर्दी को खत्म करने के लिए बशार अल असद अपनी जो नेशनल फोर्सेज हैं उनको आगे लेके आते हैं, अब उनकी हुकूमत को गिराने की बात होगी। भाई अगर यहां पर आपको कोई और चीज नजर आती है तो आप बहरीन में देखें, वहां सऊदी फोर्सेस किसको मार रही है, मुसलमानों को मार रही है। वहां इसके अलावा बाकी कंट्रीज के अंदर देख लें क्या हालत है, पूरा अरब जो है वो उस वक्त हौच पौच की कैफियत बना हुआ है। वहां पे इक्तदार की जंग है, वहां पे जो है वो टेररिज्म है, सिवाय मैं सीरिया की बात करता हूं कि वो लोग बेचारे इनकाउंटर कर रहे हैं और जो है वो अमेरिका और उसके एलाइज जो है वो उनकी फेवर में नहीं है, इसलिए कि शाम उन्हें खटकता है, ईरान उन्हें खटकता है, लबनान उन्हें खटकता है। तो जहां पे भी इंसानी हुकूक की बात होगी, जहां पे भी एक उनको अपब्रिंगिंग नजर आएगी रेवोल्यूशन की, एक इनकलाब की, तो वहां पे उसको वो टेररिज्म का नाम देंगे। आज जितने भी आप न्यूयॉर्क और वाशिंगटन पोस्ट जितने भी न्यूज़पेपर्स उठा लें, इवन ईरानियन मीडिया, पाकिस्तानी मीडिया, आप देख लें महमूद अहमदी नजाद ने जिस तरह जो है दुशंबे के अंदर केस प्रेजेंट किया आलम इस्लाम का, फलस्तीन का, अफगानिस्तान का और इराक का, जिस तरह इश्यूज पे बात की, तो वहां पे जो रॉबर्ट ब्लैक थे वो उठ के चले गए, उन्होंने वॉकआउट किया, इसलिए कि जब महमूद अहमदी नजाद ने बात की कि अफगानिस्तान के अंदर आप इन्हेंस कर रहे हैं अपनी एनर्जीज को और अमेरिका के कुछ और मकासद है कि चाइना, इंडिया, रशिया को सराउंड करे और यहां पर इस रीजन के अंदर अपना इंटरेस्ट बरकरार रखे, तो उन्होंने रूह की बात की। और अहमदी नजाद जैसा इंटेलेक्चुअल जिसका थीसिस यह है कि इस रीजन के अंदर अगर अमेरिका रहेगा तो नुकसान होगा, जैसे मिडल ईस्ट के अंदर इसराइल है अमेरिका का एलाइज, वहां पे वो है, उसके पंजे जमाए हुए और उनके एलाइज हैं और उनके पपेट्स बैठे हुए, यही वजह है कि आज गजा का मुआसरा हो रहा है। तो मैं समझता हूं गजा का मुआसरा उस वक्त तक खत्म नहीं होता जब तक अरब ममालिक और उनकी हुकूमतों के आलाकार जो है वो रिजाइन नहीं करते, उनके खिलाफ अवामी बगावत नहीं होती, जब तक वहां पर रियल डेमोक्रेटिक कल्चर डेवलप नहीं होता उस वक्त तक गजा का साथ देने वाला कोई नहीं है। और इजिप्ट तो वहां पे अभी आपको पता है क्या सिचुएशन है, वहां पे एक गवर्नमेंट जो है वो अभी स्मूथ नहीं हुई, इसलिए वहां पे ये प्रोसेस मुमकिन नहीं है।
जी मैं फिर हाजिर हूंगा आपकी खिदमत, चलते हैं लंदन स्टोर जहां पर मौजूद है मैंने अल-क़ायम उमूर के माहिर जनाब कैसर इमाम साहब। कैसर साहब अस्सलाम वालेकुम।
वालेकुम सलाम
जी। गजा के बासियों और बाशिंदों की रुदाद गम आप सुन रहे थे, बजाय कि मैं सवाल करूं आपसे आपका तासुर जानना चाहूंगा जो कुछ इन दिनों गजा के बाशिंदों पर बीत रही है।
देखें गजा के बाशिंदों पर जो कुछ बीत रही है वो आज से तो नहीं है, ये तो अब 60 साल हो गए इस बात को, उन पर जो बीत रही है, एक कैद खाने में रहना, पहले वो सिर्फ कैद खाना था, अब वो अंधेरे में डुबो दिया गया है, जैसे आमतौर पर होता है कि जिस कैदी को सख्त सजा देनी हो उसको किसी अंधेरी कोठरी में बंद कर दिया जाता है। तो अब जाहिर है अगर बिजली नहीं है, जैसे आपने पहले बहुत सही बात कही कि ये बिजली जो है ये हवा और पानी की तरह इंसान की बुनियादी जरूरत है, और अगर इन बुनियादी जरूरतों से इंसान को महरूम कर दिया जाएगा तो इसका मतलब यह है कि इंसान अगर जिंदा है तो भी वो जिंदा नहीं है। और मैं समझता हूं कि गजा के लोगों पर 17 लाख इंसान वहां रहते हैं, उनको जिस तरह से बिल्कुल पाबंदे सलासल तो नहीं किया गया लेकिन पाबंदे दरो दीवार कर दिया गया है और उनका ताल्लुक जो है बैरूनी दुनिया से टोटली काट दिया गया है, ना समुद्र के रास्ते, 25 मील लंबा समुद्र है, उनको समुद्र के रास्ते ना कुछ मिल सकता है ना वो कुछ बाहर भेज सकते हैं, इसी तरह से हवाई रास्ते से ना कुछ उन तक पहुंच सकता है ना वो कोई चीज बाहर भेज सकते हैं, और सिर्फ अरफा का एक इलाका छोटा सा ऐसा है जहां से अगर मिस्र की हुकूमत में सख्त हो तो वो कुछ ना कुछ लोगों को बुनियादी जरूरतें जो हैं वो फराहम कर सकती है। लेकिन जहां तक बिजली का ताल्लुक है वहां कुदरती गैस निकल आई है अब रिसेंटली हाल ही में, उसका मतलब यह है कि इसराइल की नजरें उस पर और ज्यादा सख्त हो जाएंगी, वो चाहेगा कि इस इलाके पर उसका तसल्लुत जो है वो मुकम्मल हो जाए। कहने को टेक्निकली आप देखें 5 साल पहले इसराइल ने इस गजा के इलाके को खाली कर दिया था, लेकिन टेक्निकली अमली तौर पर नहीं, अमली तौर पर उसने इस इलाके को इस तरह से बंद कर दिया है कि बाहर से ना कुछ जाए ना अंदर से कुछ बाहर आए। तो ये तरीकेकार जो है और इसको सारी दुनिया की हुकूमतें जो हैं वो आंखें बंद करके बर्दाश्त कर रही हैं, जिसका मतलब ये है कि दुनिया में बड़ी हुकूमतें जो हैं, जो ताकतवर हुकूमतें हैं, जिनके कुछ असर है, असर व नफूज है, मैं समझता हूं कि वो लोग मुकम्मल तौर पर इंसानी दुखों को समझने से कासर हैं, और अगर समझ सकते हैं तो बोलने से कासर हैं, वो बिल्कुल कुछ कह नहीं सकते। यही हाल अरब ममलकतों का है। अब्बासी साहब ने बहुत सही कहा कि वो सारे के सारे जितनी भी अरब रियासतें हैं, इनके हुक्मरान सारे अमरीकी गवर्नर की हैसियत रखते हैं, मैं समझता हूँ, और सिर्फ वही चंद हुकूमतें, तीन चार हुकूमतें ऐसी हैं इस इलाके में, पूरे मिडल ईस्ट में, जो इसराइल की जो इसराइल के मजालम के खिलाफ कोई आवाज़ उठाती हैं, और जो ये आवाज़ उठाने वाली हुकूमतें हैं वो अमरीका की नज़र में खटकती हैं। सो मैं समझता हूँ कि अगर आप देख रहे हैं बिजली वहाँ अगर बंद हो गई है, खाने पीने की हालत पहले बहुत ख़राब थी, 8 महाजर कैंप हैं पूरे इस एरिए में, और उनमें जो सूरत हाल है वो लोगों को सारी अब तक मालूम है, कई सालों से उनके साथ जो कुछ हो रहा है वो सारा कुछ सब लोगों को मालूम है, लेकिन कोई बोल नहीं सकता। इस इलाके में मशरक़ वुस्ता में जो रियासतें, जो हुकूमतें बहुत से मामलात में दखल अंदाज होती हैं दुनिया के दूसरे मामलात में, वो इस मामले में बिल्कुल खामोश हैं, इस मामले में उन्होंने आंखें बंद की हुई हैं। मैं समझता हूं कि ये सूरत हाल जो है ये बड़ी देर तक अभी रहने की है, इसलिए कि जुल्म जो है जुल्म करने वाली जो रियासतें हैं वो बहुत ताकतवर हैं। सो मुझे तो बहुत ज़्यादा दुख है इस बात का कि ये लोग जो हैं 17 लाख अवाम जो हैं उनकी हालत ख़राब है बहुत।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा। इस वक्त टेलीफोन लाइन पर मौजूद हैं कराची पाकिस्तान से पाकिस्तान के सीनियर साफी और तर्ज निगार जनाब यहिया बिन जकरिया साहब। अस्सलाम वालेकुम जनाब।
वालेकुम अस्सलाम।
यहिया बिन जकरिया साहब, मौजू गुफ्तगु है गजा में ब्लैक आउट, यानी पूरा इलाका तारीकी में डूब गया है, क्या कहेंगे आप?
ये जो सूरत हाल है, ये जो तकरीबन 6 साल से गजा का मुहासरा इसराइल ने जारी रखा हुआ है, उसका ये तसलसल है, गजाई इमदाद, तिब्बी इमदाद, दीगर जरूरियात को जो बंद किया हुआ है, जिसके नतीजे के अंदर जब ईंधन की तरसील पर भी बंद हो गई, तो उसके नतीजे के अंदर लोड शेडिंग का मसला और बिजली का बुहरान वहां पर बढ़ गया है, और ये उस सिलसिले का हिस्सा है कि जिसके तहत फलस्तीनियों की मुजाहिमत को कुचलना इसराइल का बुनियादी मकसद है, और जाहिर है कि ये सूरत हाल अभी तक वाकई नहीं हुई है कि फलस्तीनी शहरी, खासतौर पर गजा के शहरी के जो मुसलसल मुजाहिमत कर रहे हैं, वो अपनी मुजाहिमत से दस्तबरदार होने के लिए तैयार नहीं हुए हैं। ये इसराइल की उस तवील हिकमत अमली का हिस्सा है जिसके तहत वो फलस्तीनियों की मुजाहिमत को कुचलना चाहता है, फलस्तीन की जोग्राफियाई सूरत हाल और आबादी की सूरत हाल को तब्दील करना चाहता है, इसराइल जो है वो वक्त हासिल करना चाहता है।
जी बजाय ऐसा लगता है कि रबता मुनक़ता हो गया, चलते हैं इस्लामाबाद स्टूडियो जहाँ पर मौजूद हैं उमर रियाज अब्बासी साहब। अब्बासी साहब, इतलात ये हैं कि गुज़िश्ता 27 फरवरी को उर्दुन के दारुल हुकूमत अम्मान में, अम्मान यानी उर्दुन और अमरीका, मिस्र और महमूद अब्बास की ज़ेर इंतज़ाम जो इंतज़ामिया है उसके नुमाइंदों के दरमियान मीटिंग हुई थी, और उसमें ये तय पाया था कि गजा का मुहासरा और ज्यादा सख्त किया जाए ताकि हमास को घुटने टेकने पर मजबूर किया जाए। बात यह होती है कि आप देखें कि चंद ही महीने कबल की बात है कि काहिरा में जिस तरह से मिस्री आवाम ने इसराइली सफारत खाने पर कब्जा करके इसराइल से अपनी नफरत और बेजारी का ऐलान किया था, उससे बात वाजह हो गई थी कि मिस्र का एक एक बच्चा इसराइल और गाज़ी सहयोनी हुकूमत का मुखालिफ और दुश्मन है। उसके बावजूद अगर मिस्री हुकूमत की तरफ से इस तरह की साजिश की जा रही है, मैं महमूद अब्बास की बात नहीं कर रहा हूँ, जाहिर है कि वहाँ भी इनकलाब आएगा और वहाँ भी इसी तरह की सूरत हाल पैदा होगी, लेकिन मैं मिस्र की बात कर रहा हूँ जहाँ दुनिया ने देखा कि आए दिन रोज आए दिन लोग वहाँ पर इसराइल के खिलाफ मुजाहरे करें, फिर भी मिस्र की जो मौजूदा फौजी कौंसल या उसके ज़ेर इंतज़ाम हुकूमत है वो इस तरह की साजिशों में क्यों मसरूफ़ है?
बहुत इम्पॉर्टेंट और बड़ी गहराई वाली बात आप نے کی ہے اور اس کا جواب میں بڑا ضروری سمجھتا ہوں. دیکھیں آپ نے بات کی مصر کی, وہ اس کانفرنس میں تھا اور اس کو لیڈ کر رہا تھا, اور آپ نے خود فرمایا کہ وہاں کی فوجی انتظام کی حکومت ہے اور ملٹری ڈکٹیٹرشپ آپ اسے کہہ لیں. دیکھیں امریکہ نے جب بھی یوز کیا ہے اپنے مقاصد کے لیے ہمیشہ ملٹری آفیشلز کو یوز کیا ہے, ملٹری اسٹیبلشمنٹ اور ان کی انٹیلیجنس یہ یوز ہوئی ہیں. آپ تاریخ اسلام میں دیکھیں جن جن اسلامی ممالک کے اندر امریکن انٹرسٹ تھا یا امریکہ نے وہاں مقاصد حاصل کیے, وہاں جرنل کے ذریعے مقاصد, فوج کے ذریعے مقاصد حاصل کیے. ڈیموکریٹک گورنمنٹ کبھی بھی اتنا بڑا سٹیپ نہیں لیتی, چاہے وہ دنیا کا کوئی بھی اسلامی ممالک ہو. تو مصر میں مجھے زیادہ حیرت نہیں ہوگی, گو کہ ان کے ابھی الیکٹورل کالج جو ہے وہ اس طرح سے سیٹ اپ نہیں ہوا ڈیموکریٹک. عوام بے شک اسرائیل کے خلاف ہیں, لیکن اوپر امریکہ مصر کے اندر, مصر دیکھیں بڑا جغرافیائی اعتبار سے اور دفاعی اور عسکری اعتبار سے امریکہ کے لیے بڑا اہم ملک ہے اس خطے میں, یہ میں جملہ بڑا امپورٹنٹ کہہ رہا ہوں. لہذا امریکہ کبھی بھی نہیں چاہے گا اور اسرائیل کے مصر کے اندر اس کے مفادات کو ٹھیس پہنچے, وہ مصر کی کیبنٹ میں, ان کی ملٹری ڈکٹیٹرشپ میں اور ان کی سول اور اسٹیبلشمنٹ کی بیوروکریسی میں. امریکہ اور اسرائیل کے لوگ کل بھی تھے, آج بھی ہیں اور آئندہ بھی رہیں گے. دس از ویری امپورٹنٹ. نمبر ٹو کہ انہوں نے جو کہا ہے کہ محاصرہ سخت کریں گے اس میٹنگ کے اندر, دیکھیں بڑی امپورٹنٹ بات ہے. آئسولیشن میں تو چلا گیا غزہ. آپ کو شاید یاد ہو کہ آج سے 4-5 ماہ پہلے سے یہ تھیوری چلتی آ رہی ہے کہ جینوسائڈ آف فلسطینین پیپل فرام یو کین سے غزہ, کہ غزہ سے اسرائیل فلسطینی عوام کی نسل کشی کی جائے. اب ریہیبلیٹیشن ہوگی, یہ میرا جملہ یاد رکھیں, غزہ میں جب کم تعداد میں فلسطینی رہ جائیں گے یا انہیں مائیگریشن پہ مجبور کیا جائے گا, پلان نمبر ون. پلان نمبر ٹو ہوگا کہ اگر مائیگریشن پہ نہ ہوں تو ایک بہت بڑا انویژن کیا جائے, یعنی ایک بہت بڑی فوجی کاروائی کی جائے اور اس میں زیادہ سے زیادہ کیجولٹیز ہوں. اس پہ زیادہ میرے خیال میں اس میٹنگ میں یہ بھی بات ہوئی کہ اس پہ نہ جایا جائے, یہ ان کو مائیگریشن پہ مجبور کیا جائے تھرو ایجپٹ یا جو فلسطین کے باقی علاقے ہیں, یا پھر ان کو اتنا تنگ کیا جائے کہ کوئی لائنز ان کے لیے کھول دی جائیں, آپشن دے دی جائیں کہ آپ دیگر ممالک کی طرف جانا چاہیں تو چلے جائیں. اس میں اسرائیل کے لیے کیا ہے کہ غزہ از دا لینڈ آف نیچرل ریسورسز, یہ میں نے ڈیپتھ میں جا کے پڑھا ہے اس کو, کہ قدرتی ذخائر کی بات ہے. ابھی جو کہہ رہے ہیں نا نیچرل جو ہے وہ آپ کی قدرتی گیس وہاں سے نکلی ہے, یہ فقط گیس نہیں نکلی, میری معلومات کے مطابق میری ریسرچ بتاتی ہے جو میں نے پڑھا ہے, غزہ کی زمین جو تیل ہے اس کے ذخائر سے مالا مال ہے, آئل کے ریزروائز یہاں پہ موجود ہیں. اور میں ایک بات آپ سے ذمہ داری کے ساتھ شیئر کر رہا ہوں, گولڈ کے اور دیگر جو جتنی بھی آپ کی پلاٹینیم کی اور دیگر دھاتیں ان کے ریزروائز اس غزہ کی جو مٹی ہے اس نے اپنے سینے میں چھپائے ہوئے ہیں. تو یہ اسرائیلی جو سائنٹسٹ ہیں ان کے تھنک ٹینکس ہیں, انہوں نے 50 سال پہلے شاید اس کو اسٹڈی کر لیا تھا اس لینڈ کو, کہ دس از دا لینڈ آف اپارچونیٹیز, دس از دا لینڈ آف گولڈ اینڈ نیچرل ریسورسز, اسی وجہ سے وہ اس پہ زیادہ کنسنٹریٹ کر رہے ہیں. ابھی تو گیس نکلی ہے, ابھی نہ جانے کیا کچھ نکلے گا اور وہ سارے کا سارا بم بن کے یہ بےچارے غزہ کے مسلمان ان پہ ٹوٹے گا. تو اسرائیلی اپنا تھیسس پہلے کرتے ہیں, ہمارے مسلمان تھوڑے ویک ہیں وہ بعد میں تھیسس کرتے ہیں. تو انہوں نے لانگ ٹرم پالیسی بنائی ہے اور ان کی پالیسی کا حصہ ہے کہ قدرتی ذخائر کی زمین پہ قبضہ کرو اور اسرائیل کو انہینس کرو, اس کا جغرافیہ بھی بڑھاؤ تاکہ یہاں کے مسلمان ان ذخائر پہ قبضہ نہ کریں اور اسرائیلی یہاں پہ موجود ہوں تو وہ ذخائر ان کے انڈر کنٹرول ہوں اور پھر وہ ان پہ ریسرچ کر کے اور ان سے جو ہے وہ فائدہ حاصل کر سکے. ٹوٹل گیم پلان یہی ہے اور یہی گیم پلان نتنیاہو نے اور ایہود بارک نے شیئر کیا تھا امریکن پریزیڈنٹ سے اپنی میٹنگز کے اندر. یہ ہسٹری بتاتی ہے کہ ان نیچرل ریسورسز کو کہاں سے لیا جائے.
اور یہ بات میں پھر حاضر ہوں گا آپ کی خدمت میں
کہ جارج ڈبلیو بش کے دور میں ایک اسرائیلی منسٹر نے جب وہاں پہ گئے تو بش نے کہا تھا ہماری کمپنیز وہاں پہ آئل نکالیں اور وہ جو نیچرل ریسورسز ہیں, تو اسرائیل نے سختی سے منع کر دیا تھا کہ وہ ہمارے ریسورسز ہیں ان کو ہم ہی نکالیں گے. یعنی اسرائیل کتنی سختی سے اس بات پہ ڈٹا ہوا ہے کہ امریکنز بھی ان کے نیچرل ریسورسز نہ نکالیں جی. تو اس لیے ان کی اکابی نگاہ ہے اور ان کے خونی پنجے وہ زمین کو
دیکھ رہے ہیں. میں پھر حاضر ہوں گا عباس صاحب کی خدمت میں, شکریہ آپ کا, میں پھر حاضر ہوں گا آپ کی خدمت میں. یہ اپنی زکریا صاحب سے گفتگو ٹیلی فون لائن کی خرابی کی وجہ سے منقطع ہو گئی تھی, بارز معذرت. یحییٰ بن زکریا صاحب, میں آپ سے اگلا سوال کرنا چاہوں گا کہ ابھی جو 27 فروری کو اردن کے دارالحکومت عمان میں میٹنگ ہوئی جس میں غزہ کا محاصرہ مزید سخت کرنے کی بات کی گئی, جس میں امریکہ, مصر, اردن اور محمود عباس کے زیر انتظام فلسطینی اتھارٹی کے نمائندے تھے. تو ایک ایسے وقت جب عرب علاقوں میں बेदारी की लहर उठी है, इस्लामी बेदारी की लहर उठी है और मिस्र में बच्चा बच्चा इसराइल के खिलाफ आवाज बुलंद कर रहा है, तो क्या ये समझा जाए कि इसराइल ये कोशिश कर रहा है, अमरीका ये कोशिश कर रहा है कि कब्ल इसके के मिस्र और इलाके की दीगर अरब हुकूमतों में जमहूरी हुकूमतें और ऐसी अवामी हुकूमतें जो इसराइल की मुखालिफ हों वो बरसर इख्तदार आए, उससे पहले पहले गजा का काम तमाम कर दिया जाए?
बिल्कुल आपकी ये बात बिल्कुल दुरुस्त है कि अरब दुनिया में तब्दीली वाकई होने की वजह से इसराइल और अमरीका के अंदर परेशानी बढ़ गई है और इसराइल और अमरीका इस बात की पूरी कोशिश कर रहे हैं कि वो जो अरब दुनिया में आने वाली जो तब्दीली है उस तब्दीली का वो कोई इंतजाम करने की कोशिश करें। और जाहिर बात है कि बुनियादी तौर पर इसराइल की जो कयाम की बुनियाद है वो कुव्वत ताकत की बुनियाद पर है और वो मुसलसल ताकत का इस्तेमाल कर रहे हैं। उन्होंने इसराइल के कयाम का आगाज फलस्तीनियों की नस्ल कुशी से हुआ है और ये तसलसल के साथ जारी है और इस सिलसिले में जो गजा का 6 साल से जो महासरा जारी है उसका भी असल मकसद ये है कि फलस्तीनियों की मुजाहमत को कुचल दिया जाए, खत्म कर दिया जाए, फलस्तीनी जो है वो अपनी मुजाहमत से दस्तबरदार हो जाए। और सबसे बड़ी बात यह है कि खुद इसराइल के जो है आबादी के तनासब को तब्दील कर दिया जाए। लेकिन हालात जिस तरीके से आलमी सतह पर तब्दील होते चले जा रहे हैं उसके नतीजे के अंदर मशरक वस्ता की कशमकश और इस्लाम और आलम इस्लाम और अमरीका की कशमकश वो बढ़ती चली जा रही है। इस बात को हमें हमेशा अपने नजर में रखना चाहिए कि असलन इसराइल पर हुकूमत अमरीका और बरतानिया की हुकूमत है। अमरीका ईसाई दुनिया और मसीह दुनिया का एक इत्तेहाद है। पूरी जो है मगरबी और यूरोपी ताकतें इसराइली यहूदियों की पुश्त के ऊपर हैं और अगर उसको अमरीका की सरपरस्ती हासिल ना हो तो इसराइल को इतनी जरूरत नहीं हो सकती। और ये पूरा जो सियासी निजाम पूरी दुनिया भर का बना हुआ है ये भी दरअसल मगरबी दुनिया का बनाया हुआ निजाम है और लेकिन इसके नतीजे के अंदर जो तनाजात और कंफ्लिक्ट और तनाव और कश्मकश बढ़ती चली जा रही है इसी का एक हिस्सा है जो इस वक्त फलस्तीन में खासतौर पर गजा की पट्टी के मुहासरे की सूरत में जारी है।
जी आप टेलीफोन लाइन पर मौजूद रहेगा कैसर इमाम साहब, अगर मिस्र की मौजूदा हुकूमत ने जैसा कि फिलिस्तीन के अवाम यानी गजा में जो हमास की जेर इंतजाम हुकूमत है उसके हुकाम और गजा के बाशिंदों ने मिस्री हुकूमत से दरख्वास्त की है कि वो मौजूदा कठिन सूरत हाल में ईंधन की सप्लाई के लिए बहाल करें, अगर मिस्री की मौजूदा हुकूमत ने उनकी आवाज न सुनी, उनकी फरियाद न सुनी तो मिस्री अवाम का रद्द अमल मुमकिन तौर पर आपके ख्याल में अपनी हुकूमत के खिलाफ क्या हो सकता है जबकि वो पहले से ही इसराइल के खिलाफ जज्बात से भरे पड़े हुए हैं?
देखिए मिस्र में गुज़श्ता 1 साल से जो कुछ हो रहा है वो आपके सामने है। मैं समझता हूँ कि मिस्री अवाम कभी भी इसराइल के हक में नहीं रहे, उस वक्त भी नहीं थे जब मिस्री हुकूमत जो है वो अमेरिका के इशारे पर इसराइल के साथ समझौते कर रही थी और उसके साथ सफारती ताल्लुकात कायम कर रही थी। उस वक्त ही मिस्री अवाम इसराइल के हक में नहीं थे, वो आज भी नहीं है। लेकिन आप जरा गौर करें, हुस्नी मुबारक की हुकूमत के जाने का मतलब सिर्फ ये है कि मिस्र में जो हुकूमत आ रही है जो जिसको मैं फौजी हुकूमत ही कह रहा हूं अभी तक वो पहली हुकूमत से भी ज्यादा इसराइल नवाज है, यकीनी तौर पर मैं ये कह सकता हूं। और मेरे ख्याल में ये तरीकेकार जो है ये अमेरिका ने बड़े सोच समझ के वहां अपनी बिसात बिछाई हुई है और मेरे ख्याल में जो वहां इलेक्शन हो रहे हैं उनका नतीजा भी कोई ऐसा नहीं निकलेगा कि मिस्री हुकूमत इसराइल के मुतल्लिक वो पॉलिसी अपनाए जो इसराइल के अवाम चाहते हैं, जो मिस्र के अवाम चाहते हैं, जो मिस्री कौम की ख्वाहिश है। सो मेरे ख्याल में मिस्री हुकूमत जो है उसमें मैं वो सख्त नहीं देखता कि वो इस गजा के इलाके में जो कुछ हो रहा है इस मामले में रफा के रास्ते कोई इमदाद कर सके। सही मानों में उसने पहले भी इस किस्म की कोई इमदाद करने की अगर मामूली सी कोशिश भी की है तो उसकी कोई हैसियत नहीं है अभी तक।
जी उमर रियाज अब्बासी साहब, आपसे मैं ये पूछना चाहूंगा कि इन दिनों گلوبل مارچ ٹو بیت المقدس کے تحت ایشیا، افریقہ اور یورپ سے قافلے روانہ ہو چکے ہیں، کچھ لبنان پہنچیں گے، کچھ اردن پہنچیں گے اور کچھ مصر پہنچیں گے، اور اطلاعات جو اب تک آ رہی ہیں ان کے پیش نظر یہ کہا جا رہا ہے کہ اسرائیل اس سے سخت خوفزدہ ہے۔ اور ابھی دو دن قبل ایک اور امریکی نواز حکومت کے دارالحکومت یعنی مراکش کے دارالحکومت رباط میں ہزاروں کی تعداد میں لوگ سڑکوں پر نکلے تھے اور انہوں نے صرف اور صرف اسرائیل کے خلاف مظاہرہ کیا تھا، پارلیمنٹ کے سامنے، رباط کی پارلیمنٹ کے سامنے، مراکش کی پارلیمنٹ کے سامنے۔ اس طرح کا جو گلوبل مارچ ٹو بیت المقدس روانہ ہوا ہے، ابھی جو ایران سے قافلہ، ایران سے ہوتا ہوا ایشیائی قافلہ جس میں پاکستان، ہندوستان، سری لنکا، نیپال اور جمہوریہ آذربائیجان وغیرہ وغیرہ، جس میں مسلمان، ہندو، بدھسٹ، جین، ہر قسم کے لوگ تھے، عیسائی، تو یہ جو قافلہ روانہ ہوا ہے، آپ کیا سمجھتے ہیں کہ اس کی آواز سے کسی حد تک سوئے ہوئے عرب تانا شاہوں اور حکمرانوں اور بادشاہوں میں کوئی آواز پڑے گی کان میں؟
اس پہ میں ایک بڑی خوبصورت بات آپ سے شیئر کروں۔ یہ جو گلوبل مارچ ٹورڈز بیت المقدس ہے، کل ہمارا ایک سیمینار تھا، اس میں ایک ہندو سکالر تھے ڈاکٹر گیان آنند، وہ یہاں پہ آئے ہوئے ہیں اور مختلف انٹر فیتھ ہارمنی پہ اور کمپیریٹو ریلیجن پہ ان کا بڑا ورک ہے، تو ان سے میں بات کر رہا تھا یہ اسرائیل اور فلسطین کے کنفلکٹ پہ، کہ یہ غزہ کا جو انہوں نے آئسولیشن میں رکھا ہوا ہے، تو اس کے بارے میں آپ کا کیا خیال ہے؟ تو ڈاکٹر گیان آنند کہہ رہے تھے، ٹھیک ہے میں ہندو ہوں یہ ایک الگ بات ہے، لیکن بحیثیت انسان سوچا جائے تو اسرائیل اس وقت دنیا کا سب سے بڑا وحشت اور بربریت کا جو ہے وہ سائن بن چکا ہے، کہ ان لوگوں پہ جو ہے اس نے خوراک بند کر دی اور یہ چیزیں، تو ان کا یہ ایک ماننا تھا کہ جب کوئی شخص پاگل پن پہ اتر آئے اور جب کوئی شخص زخمی ہونے لگے تو وہ اپنے جو ہے وہ باقی چیزوں کا خیال نہیں رکھتا بلکہ وہ ٹوٹ پڑتا ہے۔ تو اس وقت جو گلوبل مارچ ہے وہ اسرائیل کو میرے خیال میں اپنی موت نظر آ رہی ہے، اور یہ بہت اچھا انیشیٹو ہے ان کنٹریز کا، ایران کا اور لبنان کا اور باقی جو افریقن کنٹریز ہیں اور ڈفرینٹ کلرز کے اور ڈفرینٹ ریلیجنز کے لوگ جا رہے ہیں، یہ بڑا امپیکٹ کریٹ کرے گا کہ صرف ایک مسلمانوں کا نہیں بلکہ اس میں کرسچن کمیونٹی کے لوگ بھی ہیں، ہندو بھی ہیں، بدھسٹ بھی ہیں، جین بھی ہیں، زرتشت بھی ہیں اور جیوز بھی ہیں، سارے لوگ جا رہے ہیں۔ وہ کس بیس پہ جا رہے ہیں؟ ہیومینیٹیرین کاز پہ۔ اٹ مینز کہ جو فلسطینی لوگوں کا ایشو ہے وہ صرف مسلمانوں کا نہیں، ایک انسانی المیہ ہے، اسے ہیومن ایشو کے طور پہ لیا جائے کہ وہاں کے لوگوں کو رہنے کا حق ہے، وہاں کے لوگوں کو ایندھن کا، روشنی کا، بجلی کا حق ہے، اور اسرائیل انٹرنیشنل لا کے روح سے کسی بھی صورت میں وہ یہ حق ان سے نہیں چھین سکتا، اگر چھینتا ہے تو وہ اس کا ٹیررزم ہے، لہذا اس کے خلاف پوری دنیا کو، چاہے وہ اس طرح کے گلوبل مارچز کریں، چاہے یو این او میں ریزولوشن پٹ کی جا سکتی ہے 3-4 ملکوں کی طرف سے، اور اس کے علاوہ جو عرب لیگ ہے اس کو اسٹرینتھن کیا جائے، اس کے اندر جان ڈالی جائے، او آئی سی کے اندر جان ڈالی جائے، اور خدا را یہ جو شہنشاہ ہیں انہوں نے ہماری حکومتوں کا بیڑا غرق کر دیا ہے پورے عرب کنٹریز کا، شہنشاہیت سے جان چھڑا کر ایک سموتھ ڈیموکریٹک پروسیس لایا جائے تاکہ عرب ممالک کے عوام کے حقوق جو ہیں وہ ان کے ہاتھوں میں ہوں، یہ نہ ہو کہ ان کی رسی اور ان کی نکیل اسرائیل یا امریکہ کے ہاتھ میں ہو۔ تو اب ایجپٹ میں اگر مظاہرہ ہو رہا ہے اسرائیلیوں کے خلاف تو ان کی حکومت کس کے انٹرسٹ میں ہے؟ وہ اسرائیل کے انٹرسٹ کو پروٹیکٹ کرے گی۔ تو یہی تو پرابلم ہے کہ عام آدمی کے ووٹ کی کوئی حیثیت نہیں ہے۔ تو یہ جو بیداری شعور یہاں پہ کام آئے گی کہ عوام کو شعور بیدار کرنے کے لیے، بیداری شعور کے جو سلوگن ہے جو ایران نے دیا ہے جو مڈل ایسٹ کے اندر کام کر رہا ہے، یہ سلوگن عام آدمی تک بھی پہنچایا جائے کہ جب تک شعور بیدار نہیں ہوگا آپ کو اپنے رائٹس نہیں ملیں گے۔ تو آج اگر شعور بیدار ہوتا، عرب ممالک کے اندر عوام کی حکومتیں ہوتی، تو اسرائیل کو بھی نکیل ڈلی ہوتی، میں دیکھتا کہ کیسے وہ جرت کرتا ہے بجلی بند کرنے کی، اگر اس کے ارد گرد اسلامی ریاستوں کے اندر بیداری شعور رکھنے والے انقلابی حکمران ہوتے تو ایسا کبھی نہ ہوتا۔ وہاں پہ حکمران بیٹھے ہوئے ہیں امریکن شیلٹر والے، اسرائیل والے، تو امریکہ کو بھی پتا ہے لوگ پیٹیں گے، دھاڑے ماریں گے، مظاہرے ہوں گے، شام کو بس اپنے گھروں کو چلے جائیں گے، تو اس کے انٹرسٹ کو کچھ بھی نہیں ہوگا۔ لہذا یہ جو اویکننگ مومنٹ ہے بیداری شعور کی، اس کو مزید موثر بنانا ہوگا تاکہ مڈل ایسٹ کے اندر اسرائیل پہ پریشر پڑے اور وہ بیک فٹ پہ چلا جائے۔ تو میرے خیال میں اسرائیل بیک فٹ پہ جائے گا اگر یہ گلوبل مارچ کی طرح اور بھی مارچ ہوں، عرب لیگ اسٹرینتھن ہو اور اسی طرح ریزولوشن اس کے خلاف موو ہو اور لوگ زیادہ سے زیادہ اس پہ بات کریں، لکھیں، میڈیا کے ذریعے اسرائیل کو ایکسپوز کیا جائے اور غزہ کے جو مسلمان ہیں ان کے رائٹس کو پروٹیکٹ کیا جائے۔ دس از دا وے ٹو ریزالو دا یو کین سے دس ایشو۔
جی، یحییٰ بن زکریا صاحب، جیسا کہ ابھی گفتگو رہی تھی گلوبل مارچ ٹو بیت المقدس، اس میں جو قافلہ گزرا ہے یعنی نئی دہلی سے چل کے اور وایا پاکستان اور ایران ہوتے ہوئے ترکی اور ترکی سے لبنان کی طرف رواں دوا ہے، اس میں ہماری معلومات کے مطابق مختلف مذاہب کے لوگ شریک تھے، لیکن کچھ لوگ ایسے تھے کہ جن کا کسی مذہب پہ کسی مکتب فکر پہ یقین ہی نہیں تھا، وہ صرف اور صرف انسانیت پر یقین رکھتے تھے، وہ سمجھتے تھے کہ انسان انسان، ان کی نظر میں ایک انسان اور انسانیت ہی موضوع تھا، مذہب پہ ان کا کوئی یقین نہیں تھا. میں یہاں پر یہ کہنا چاہوں گا کہ ایسے لوگ بھی فلسطینیوں کی مدد کے لیے روانہ ہوئے ہیں اور ان کو پتا ہے کہ ممکن ہے کہ جس طرح سے فریڈم فلوٹیلا پر حملہ ہوا تھا ان پر بھی حملہ ہو، ان کی بھی جان چلی جائے، لیکن وہ انسانیت کے ناطے جا رہے ہیں. تو کیا یہ جو علاقے کے عرب حکمراں ہیں جو اسلامی اور مسلمان ہونے کا لبادہ اپنے اوپر اڑے ہوئے ہیں، ان کے اندر انسانیت کی بھی رمق نہیں ہے؟
دیکھیے یہ جو جدید دور ہے، بلکہ میں جدید دور کو کیا کہوں، پوری اگر انسانی تاریخ کا مطالعہ کریں تو ہمیں یہی دو ہی بنیادی تقسیم نظر آتی ہیں. کچھ لوگ جو ہے وہ عدل اور انصاف کے ساتھ کھڑے ہوتے ہیں، کچھ لوگ ظلم کے ساتھ کھڑے ہوتے ہیں. کبھی جو ہے وہ عدل کی قوتیں غالب ہوتی ہیں اور کبھی جو ہے ظلم کی قوتیں غالب ہوتی ہیں. اور ہر دور کے اندر ایسے لوگ ہوتے ہیں جو اپنی ضمیر کی آواز پر لبیک کہتے ہیں، اور جتنے بھی مذاہب ہیں دراصل وہ اسی تعلیم کو دے کر لے کر آئے ہیں کہ وہ جو ضمیر کی آواز کے جس کا اصل سوتا اور مرکز اصل خدا کا الہام ہی ہے، اس آواز کو سننے کے لیے تیار ہوں. اور جو لوگ دعویٰ کرتے ہوں اور دعوے کے مطابق عمل نہ ہو، تو انہی کے لیے قرآن مجید نے منافقین کی اصطلاح استعمال کی ہے، اور منافقین کے بارے میں یہ کہا گیا ہے کہ یہ جہنم کے ارغل ترین درجے میں سے ہوں گے. کفر کے بارے میں تو یہ توقع کی جا سکتی ہے کہ کفر اسلام میں تبدیل ہو جائے گا، لیکن منافقین کی اصلاح کی توقع بہت کم کی جاتی ہے. اور یہ کالونیل پیریڈ نے، اس سامراجیت اور استعماریت نے جو سب سے بڑا ظلم کیا ہے وہ کیا کیا ہے، وہ یہ کہ مسلمانوں کو اور امت مسلمہ کو دو حصوں کے اندر تقسیم کر دیا ہے. اس وقت پورے عالم اسلام پہ جو طبقہ غالب ہے وہ منافقین کا طبقہ غالب ہے، اور وہ اپنے مسلمانوں کے خلاف مسلمانوں کے دشمنوں کے ساتھ بیٹھا ہوا ہے. اسرائیل کا قیام بذات خود اس کی سب سے بڑی دلیل ہے. اور ایک اعتبار سے یہ بات بھی میں کہنا چاہوں گا کہ یہ جو اسرائیل کا تنازع ہے یہ بے نقاب کر رہا ہے پورے عالمی دنیا کو. اگر کوئی کسی پوری دنیا بھر کے انسانوں کے سامنے اسرائیل کے قیام اور اسرائیل کی تاریخ معروضی طور پر اگر بیان کر دیا جائے، حقائق لوگوں کے سامنے آ جائیں، تو لوگوں کو حق سامنے آ جائے گا. لیکن علمی اصل میں یہ ہے کہ عالمی ذرائع ابلاغ پر جن لوگوں کا قبضہ ہے وہ حقیقی ظلم کو لوگوں کے سامنے آنے ہی نہیں دے رہے ہیں. اس کے جو ذمہ داران ہیں ان کے اوپر وہ پردہ ڈالتے ہیں اور وہ مظلوموں کو ظالم بنا رہے ہیں، اور مظلوموں کو ظالم بنانے کا عمل جو ہے وہ تسلسل کے ساتھ جاری ہے. اور اگر یہ جو واقعات ہیں یقیناً یہ سبب بنیں گے بازمیر لوگوں کو بیدار کرنے کے لیے، لیکن اس سلسلے میں جو سب سے بڑی رکاوٹ ہے وہ خود عالمی ذرائع ابلاغ ہے. آپ مجھے بتائیے کہ یہ ان کوششوں کے بارے میں عالمی ذرائع ابلاغ کتنا حصہ دے رہے ہیں، ان کی کیا خبریں آ رہی ہیں، کیا خود 6 سال سے جو ہے غزہ کا محاصرہ جاری ہے، ایک انسانی المیہ رولما ہونے والا ہے، لوگوں کو جو ہے بھوکا مارنے کی پوری کوشش کی جا رہی ہے، نسل کشی کی جا رہی ہے. آپ مجھے بتائیے کہ عالمی ذرائع میں کتنی رپورٹنگ ہو رہی ہے، مسلم دنیا کے ذرائع ابلاغ میں اس کی کتنی رپورٹنگ ہو رہی ہے. مسلمانوں کا یہ بنیادی انتشار ہے جو ان کی کمزوری کا سبب بن رہا ہے.
جی بہت بہت شکریہ یحییٰ بن زکریا صاحب، ہم آپ کے شکر گزار ہیں کہ آپ نے اپنا قیمتی وقت ہمیں عنایت کیا، نوازش آپ کی. قیصر امام صاحب، آپ کیا کہنا چاہیں گے کہ جب گریٹر اسرائیل کا نقشہ دیکھا جاتا ہے تو اس گریٹر منوس اسرائیل کے نقشے میں حتی سرزمین مقدس حجاز بھی شامل ہے، جہاں پر حرمین شریف شریفین واقع ہیں، مدینہ منورہ اور مکہ مکرمہ، تو کیا یہ سعودی عرب کے حکمرانوں کو نہیں معلوم جو حماس کو نیست و نابود کر دینے کے لیے گاہے بگاہے بلکہ بسا اوقات اور جب بھی انہیں موقع ملتا ہے اسرائیل کو ہری جھنڈی دکھایا کرتے ہیں؟ اور اس کی مثال 22,000 جارحیت میں ہے کہ جب سعودی حکمرانوں کی ہی یہاں پر 22,000 جارحیت کا ارتکاب کیا گیا تھا، اس وقت کے مسی صد حسنی مبارک بھی اس کے ساتھ شامل تھے.
यकीनी तौर पर ग्रेटर इसराइल का जो नक्शा इसराइल ने बना रखा है उससे सारी दुनिया वाकिफ है, और मैं समझता हूं कि सऊदी अरब के हुक्मरान भी वाकिफ हैं, लेकिन सऊदी अरब के हुक्मरानों को एक बात का एहसास है पूरी तरह से कि जहां तक ताल्लुक है आलम इस्लाम का, वो कभी किसी सूरत भी इस हद तक इसराइल को नहीं पहुंचने देगा, और इस तरह से सऊदी हुक्मरान बिलवास्ता तौर पर जिंदा रहेंगे। सो वो मुतमईन है इस लिहाज से। मेरे ख्याल में ये चीज ऐसी है जिसमें आलम इस्लाम पूरी तरह से मैं समझता हूं कि अभी थोड़ा सा ख्वाबीदा है, पूरी तरह से बेदार नहीं है कि आलमी सतह पर उनके खिलाफ किस बड़े पैमाने पर क्या साजिश हो रही है। सऊदी हुक्मरान पूरी तरह से जानते हैं, लेकिन उनको ये भी पता है कि वो भी तो इसराइल ही का एक हिस्सा है। आज भी उनकी पॉलिसी वही है जो अमेरिका या इसराइल की पॉलिसी है। सो वो कोई मुख्तलिफ तो नहीं है उनसे बिल्कुल कतई तौर पर। सऊदी हुक्मरानों को ये समझना कि वो कोई इस्लामी मामलात जो हैं उनके मुसलमानों के जो मफादात हैं उनका ख्याल रखेगी, ये तो मेरे ख्याल में एक अबसी बात है। सो मैं समझता हूं कि सऊदी हुक्मरान पूरी तरह से जानते हैं कि इसराइल का मंसूबा क्या है, लेकिन वो ये भी जानते हैं कि मुसलमान जो हैं दुनिया भर के मुसलमान वो मंसूबे को इस हद तक आगे नहीं बढ़ने देंगे जिसमें सरजमीन हिजाज जो है उस पर उसका कब्जा हो जाए।
जी बहुत शुक्रिया। हमारे आजम बासित साहब, दो मिनट का वक्त बचा है, आखिरी सवाल आपसे कहना चाहूंगा कि अभी पिछले दिनों जनेवा में अक्वाम मुत्तहदा के इंसानी हकूक कमीशन का इजलास हुआ था जिसमें इसराइल के जरिए फिलिस्तीनी इलाकों में सैनी बस्तियों की तामीर की मजम्मत की गई थी, उसके खिलाफ करारदाद भी पास की गई थी और भारी अक्सरियत करारदाद मंजूर हुई थी सिवाय अमरीका की कि उसने मुखालफत की थी। वाज़ अक्सरियत के साथ करारदाद मजम्मत होने के बाद भी इंतहाई ढिठाई के साथ इसराइल कहता है कि हम इस करारदाद को नहीं मानेंगे, क्या कहेंगे?
देखिए, जो यूएनओ है, मैं आपको बताऊं, ये यूनाइटेड नेशन ऑर्गेनाइजेशन इसका तर्जुमा किया जाता है, तो मैंने इस पर एक आर्टिकल लिखा था कि दिस इज़ नॉट यूनाइटेड नेशन ऑर्गेनाइजेशन, दिस इज यूनियन ऑफ न्यूक्लियर ऑफिसर्स। तो ये न्यूक्लियर ऑफिसर्स की एक थानेदाराना जमात है, कभी जिनेवा में बुला लेते, कभी फलस्तीन पे 100 से ज्यादा करारदादें पेंडिंग पड़ी हुई हैं, इसराइल ने जूते की नोक पर रखा है। कश्मीर पे 50 से ज्यादा करारदादें पड़ी हुई हैं, हिंदुस्तान ने जूते की नोक पर रखा हुआ है। तो ये बड़ी रियासतें जितनी भी हैं, बड़े लोग हैं जो थानेदार हैं एटॉमिक टेक्नोलॉजी के, ये नहीं चाहते कि दुनिया में अमन हो, और इसराइल के सामने ये करारदाद एक कागज का टुकड़ा उसकी हैसियत रखती है। वो तो नाराज होते हैं इस बात पे कि वो फिर देखते हैं कि उनके दुश्मनों में इजाफा हुआ या दोस्तों में। ये तो मेरे ख्याल में आपके बहुत सारे स्कॉलर्स ने इस पर काम किया है कि ये जो ग्रेटर इसराइल का मनसूबा है ये 70s में सामने आ गया था। हम भोले मुसलमान 40 साल दूर होते हैं, उस वक्त जायोनिस्टिक प्लान ऑफ ग्रेटर इसराइल ये नक्शा बन गया था और उसमें सारी चीजें शामिल थी। फिर उन्होंने सऊदी अरब के ऊपर काम किया और जो आले सऊद थी उनके लोग, उनके शहजादे, उनकी अयाशियां, उनकी कमजोरियां और उनकी बहुत सारी चीजों को उन्होंने स्टडी किया और फिर उन्हें एक लाइन पर लगा के जो हमारा स्टेटस था हरमैन शरीफैन का, और पूरी दुनिया एक तकद्दस और एहतराम की निगाह से देखती थी, हज होता था, मुसलमानों की यूनिटी थी, उस यूनिटी का इस आले सऊद के जरिए इसराइल ने बेड़ा गर्क करवा के रख दिया है। एक कॉल हो सऊदी अरब का जो इमाम है वो हज के खुतबे में पढ़ दे इसराइल को नकेल देने के लिए, एक मैसेज दे दे, उसके बाद ये जरूरत नहीं करेंगे। तो वो खुतबा लिखा लिखाया होता है आले सऊद का और पीछे से इंस्ट्रक्शन CIA की, रॉ की, मोसाद की होती हैं। तो जब पीछे से इंस्ट्रक्शन जो है वो CIA की होंगी तो खुतबा ही वैसा प्यार मोहब्बत वाला खुतबा होगा, उसमें सऊनीत के खिलाफ कोई बात नहीं होगी। तो जब तक आपके हरमैन शरीफैन से यूनिटी की और इसराइल को लगाम देने के लिए कोई स्टेटमेंट नहीं उठता, वो गैरतमंद हुक्मरान सऊदी अरब के अंदर नहीं आते, मेरे ख्याल में इसराइल तो क्या पूरे आलम इस्लाम का नक्शा नहीं बदल सकता।
बहुत शुक्रिया आपका।
हालात और तकदीर नहीं बदल सकती।
नाज़िश है, हम अपने तीन मेहमानों के शुक्रगुजार हैं, इस्लामाबाद से उमर रियाज अब्बासी साहब और लंदन से कैसर इमाम साहब और साथ ही कराची टेलीफोन पर यहिया बिन ज़करिया साहब और अपने मौजूद नाज़रीन के। नाज़िश, आपने हमारे मेहमानों की गुफ्तगू सुनी। यकीनी तौर पर इसराइल को नकेल डालने के लिए आलम इस्लाम, न सिर्फ आलम इस्लाम बल्कि तमाम बेदार ज़मीर अक़वाम को, ख़ाव किसी भी मुल्क की हों, उन्हें मुत्तहिद होना पड़ेगा और हुक्मरानों को भी मुत्तहिद होना पड़ेगा। और वक्त आ गया है कि गजा में रूनमा होने वाले انسانی المیہ کو روکا جائے اور ان کی فریاد کو پہنچا جائے، جیسا کہ آج فلسطینی اور غزہ کے امام فریاد کر رہے ہیں. بہرحال دیکھنا یہ ہے کہ عالمی ادارے بالخصوص اقوام متحدہ کے کانوں تک فلسطینی عوام کی آواز کس حد تک پہنچتی ہے. اگلے پروگرام تک کے لیے مجھے علی عباس سیزی اور دیگر ساتھیوں کو اجازت دیجیے. خدا حافظ.